यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। गुल्मीको चन्द्रकोट र गुल्मी दरबार गाउँपालिकामा 1500 दुई आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको प्रथम 3 महिनामा सरकारको बजेट खर्च 18% र अफगानिस्तानको पाक्तिका प्रान्तमा पाकिस्तानी हवाई आक्रमणमा 17 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनैतिक दल र आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गर्नुभएको हो। उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड़ दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सुरक्षा निकाय प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेका बारे आश्वस्त पार्नु भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटिको कार्यक्रममा उहाँले प्रहरीका 1200 हतियार र 1,00,000 भन्दा बढ़ी गोली लुटिएको र 5,500 कैदी फरार रहेको अवस्थामा निर्वाचनमा जान कठिन हुने बताउनुभयो। उहाँले विघटित प्रतिनिधि सभाको पुनस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ़न कार्यकर्तालाई आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन 21 गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघले आज पार्टी मुख्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी निर्वाचन भएकोले यसलाई सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। संयोजक प्रचण्डले तोकिएको मितिमा नै निर्वाचन गराउन अन्तर्राष्ट्रिय समुदायले पनि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। जेएनजी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले प्रत्यक्ष कार्यकारीको बटम लाइन पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ। नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलन मार्फत जेएनजी अगुवा ढुंगानाले आफ्ना एजेण्डा सार्वजनिक गर्दै जेएनजी पुस्तालाई गोलबद्ध गर्न राजनैतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुनुपर्ने आफ्नो बटम लाइन पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक स्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक कार्तिक 13 गतेसम्म स्थगित भएको छ। नेपाली कंग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री ऋषिकेश गौतमको 84 वर्षको उमेरमा भएको निधनका कारण कार्तिक 13 गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराउनुभयो। ललितपुरको सानेपामा जारी बैठकले स्वर्गीय गौतमको गत असोज 31 गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। यस्तै बैठकले स्वर्गीय गौतम प्रति उच्च सम्मान प्रकट गर्दै आजदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो। रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। गरूडा नगरपालिका पाँच शिवनगर स्थित झाज नदीमा आज नुहाउने क्रममा डुबेर देवाही गोनाही नगरपालिका तीनका दश वर्षीय नीरज शाह र अर्का दश वर्षीय अर्जुन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्याएको भए पनि चिकित्सकले दुवै बालकलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताउनुभयो। गुल्मीमा 1500 दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन्। सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले 77 मंगिर 15 गते देशभरका 396 पालिकामा 5, 10 र 1500 अस्पताल शिलान्यास गरेपछि गुल्मीको चन्द्रकोट र गुल्मी दरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन्। दुवै अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, ल्याब, अक्सिजन, निशुल्क प्रसूति, गर्भपतन लगायतका सेवा सञ्चालनमा छन्। कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीप दान शुरू गरेसँगै यस वर्षको तिहार अर्थात यमपञ्चक शुरू भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म यम यातना भोग्न नपरोस् भनी यमदीप दान गरिन्छ। यमदीप दान परिवार सदस्य संख्याका आधारमा प्रत्येकको छुट्टा छुट्टै दिनुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। यमदीप दान शुरू भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठान लगायत स्थानमा दीपावली गरिन्छ। यो नेपालीको दोस्रो ठूलो चाड हो। बर्दियाका कस्कर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोको दियो, गाग्रो, पाला लगायतका सामग्री बनाउन भ्याइ नभ्याइ छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
दैनिक 3-4 हजारसम्म माटोको दियो, पाला लगायत सामग्री बनाउने गरेको बर्दियामा बसोबास गरेका कस्करहरू बताउने गर्छन्। विभिन्न चाडपर्व तथा सामाजिक संस्कारका बेला प्रयोग हुने ती सामग्रीहरू सुर्खेत, बुटौल, नारायणघाटसम्म बिक्री हुने गरेका गुलरियाका साहिल कस्करको भनाइ छ। बाजे बुबाको पालादेखि नै गुलरियाका कस्कर हरूले माटोको सामग्री तयार गरी पुर्खौली पेसा जोगाइरहेका छन्। तर आज भोलि रेडीमेड झिलिमिली बत्ती, ब्लब, भाँडाकुँडाको प्रयोग बढ्दै गएपछि कस्कर जातिको पुर्खौली पेसामा कमी आएको दुखेसो पोखेका छन्। स्थानीय सरकारले आफूहरूको पुर्खौली पेसाको जगेर्ना गर्न र पेसाको व्यावसायिक बढ़ावाको निम्ति उत्प्रेरणामूलक कार्यक्रमहरू ल्याइदिनु पर्ने अपेक्षा राखेको रहिस कस्करको भनाइ छ। पछिल्लो समय रेडीमेड बत्ती तथा प्लास्टिक, स्टीलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको किस्मतुल कस्करको गुनासो रहेको छ। कस्कर जातिहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जात जातिको पुर्खौली पेसालाई स्थानीय सरकार, सरकारवाला निकायले ध्यान दिए, स्थानीय सबैको पेसा, संस्कृति र संस्कारलाई व्यावसायिक बनाई उनीहरूको संरक्षण एवं सम्वर्धन प्रवर्धन गरी समाजलाई परिवर्तनको बाटोतर्फ लाग्नुपर्ने उनीहरूको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बारा र पर्सामा कुल जनसंख्याको 71% हैजा विरूद्धको खोप दिइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको 10,18,060 जना मध्ये 7,23,836 खोप लिइसकेको जानकारी दिनुभयो। नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका 24 वर्षीय परमप्रीत सिंह र 28 वर्षीय लवप्रीत सिंहलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले उनीहरूले भारत हरियाणाका 26 वर्षीय अंकित कुमारलाई झुक्याएर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो। दुवैजनालाई सुन्दराको होटल न्यू जोमसोमको कोठा नम्बर 6 बन्धक बनाएर पीड़ितसँग 20,00,000 फिरौती मागेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनु भएको छ। कोषका काम कार्यवाहीबारे जानकारी दिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री घिसिङले विद्युतीय सवारी साधन, चार्जिङ स्टेशन जस्ता ई मोबिलिटीका क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो। कैलालीमा पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ़दै गएको छ। समय र लागतको बचतसँगै सहज समेत हुने भएपछि कृषि कार्यमा परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि उपकरणतर्फ आकर्षित भएका देखिन्छन्। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कृषि कार्यमा परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि यन्त्रतर्फ आकर्षित भएका देखिन्छन्। धान बाली, गहुँ बाली, सिंचाई लगायतका कृषि कार्यमा आधुनिक कृषि यन्त्र औजारको बढ़ी प्रयोग गरेको पाइन्छ। यति बेला धान बाली भित्राउन व्यस्त देखिएका किसानहरूले आधुनिक कृषि यन्त्र औजारको प्रयोगले लागत र समयको बचत जस्ता फाइदा पुगेको बताएका छन्। ज्याला मजदुरीमा धान बाली भित्राउन खर्च धेरै लाग्ने गरेकोमा अहिले आधुनिक कृषि यन्त्रको प्रयोगले छिटो छरितो र सहज भएको किसानहरूको भनाइ छ।
पहिला अब हातले काटिन्थ्यो, मजुरी लगाएर एक बिघा काट्नलाई कमसे कम मान्छे 8-10 जना चाहिने, त्यसमा बढी खर्च आइरहेछ। यो मसिन आएपछि अलिक सजिलो भएछ, सस्तो पनि भएछ, तल पानी भए पनि काटिदिन्छ, त्यो हिलो सिलोमा सब उठाइदिन्छ, हामीलाई सजिलो छ।
यसले गर्दाखेरि किसानहरूलाई राम्रै भइरहेछ, सजिलो चाँडै हुन्छ।
कृषि ज्ञान केन्द्र धनगढीका अनुसार सरकारले किसानहरूका लागि विभिन्न अनुदानको व्यवस्था गरेको छ। कृषि यन्त्र औजारको खरिदमा किसानलाई 50% अनुदान उपलब्ध गराउनेदेखि भन्सार छूट र किसानहरूलाई 1% ब्याज दरमा ऋण दिने सरकारी नीति रहेको छ। किसान मैत्री सरकारी नीतिका कारण आधुनिक कृषि यन्त्र औजार प्रयोग गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट।
किसानलाई काम गर्न सजिलो भएको छ, खेती खर्च घटेको छ, कामको बोझ घटेको छ, जसले गर्दा पछिल्लो दिनको कृषि अब यन्त्रीकरणबाट, औजार उपकरणबाट हुने भएपछि सजिलो भएको छ भन्ने कुरा आम कृषकको जनमानसमा यो कुरा परेको छ। तर अहिले 70-80% क्षेत्रफलका किसानले कुनै न कुनै कृषिको यन्त्र औजार उपकरण प्रयोग गरेर आफ्नो खेतीपातीमा संलग्न छन्।
कैलालीमा कुल 93,000 हेक्टर खेतीयोग्य जमिन मध्ये करिब 72,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। अन्न बाली उत्पादनमा देशका 10 जिल्लाभित्र पर्ने कैलालीमा सरदर प्रतिवर्ष 2,55,000 मेट्रिक टन धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्क रहेको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
संसारको सातौं अग्लो धौलागिरी हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका 1 दम्पुस लेक आउने क्रममा नेपाली गाइड सहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन्। म्याग्दीको धौलागिरी पदमार्ग हुँदै दम्पुस लेकमा प्रवेश गरेपछि 32 वर्षीय जर्मन पर्यटक दामिनो डेलफाप्लो र गाइड मीमा हिजो रातीदेखि सम्पर्कविहीन भएपछि खोजी शुरू गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो। सम्पर्कविहीन भएको स्थान आसपासमा हेलिकप्टरबाट खोजी कार्य गर्दा नभेटिएको अवस्थामा प्रहरीले स्थलगत खोजी कार्यलाई अगाडि बढ़ाउने जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको पाक्तिका प्रान्तमा गैराती भएको पाकिस्तानी हवाई आक्रमणमा 3 क्रिकेट खेलाड़ी सहित कम्तीमा 17 जनाको मृत्यु भएको स्थानीय टोलो न्यूजले जनाएको छ। पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिका सहित अन्य 16 जना घाइते भएका छन्। शान्तिवार्ताका लागि रक्षा मन्त्री माओलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डल आज कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले विज्ञप्ति मार्फत जनाउनु भएको छ। स्थानीय मीडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधि मण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन्। इजरायलले आज 15 प्यालेस्टाइनीहरूको शव गाजालाई फिर्ता गरेको छ। यो सँगै सम्झौता अनुसार इजरायलद्वारा फिर्ता गरेका मृतक प्यालेस्टाइनीको संख्या 135 पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्बन्धी सम्झौता अनुसार इजरायलले प्रत्येक मृतक इजरायलीका लागि 15 जना प्यालेस्टाइनीको शव बुझाउनु पर्नेछ। इजरायली सेनाले अहिलेसम्म फिर्ता गरिएका सबै शवहरू गाजा क्षेत्रका लडाकूहरूका भएको जनाएको छ। यसैबीच युद्ध विराम भएको आठौं दिन आज इजरायली सेनाले गाजा क्षेत्रमा एक सर्वसाधारणको गाड़ीमा आक्रमण गरेको छ। आक्रमणमा परि एकै परिवारका 11 जनाको मृत्यु भएको छ, जसमा 7 बालबालिका र 3 महिला रहेका छन्। युद्ध विरामपछि आफ्नो घरको अवस्था बुझ्न गएका उनीहरूमाथि सेनाले गोली चलाएका थिए। 50 भन्दा बढ़ी प्रकारका क्यान्सर रोग पहिचान गर्न सक्ने रक्त परीक्षण विधि प्रयोगमा आएको छ। अमेरिकी औषधि कम्पनी ग्रेलले शुरू गरेको गालेरी टेस्टले धेरै प्रकारका क्यान्सर रोगलाई पहिले पहिचान गर्न सक्ने एक अध्ययनले देखाएको छ। अमेरिका र क्यानाडाका 25,000 मानिसमा एक वर्षको अवधिमा गरिएको परीक्षणमा पहिले गरिएको रक्त परीक्षणमा पोजिटिभ देखाएका 62% पछि क्यान्सर देखिएको थियो। सो परीक्षणले नकारात्मक नतिजा देखाएको 79% पछि क्यान्सर नदेखिएकोले उक्त रक्त परीक्षण धेरै विश्वसनीय रहेको अध्ययनले देखाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को प्रथम 3 महिनामा सरकारले 18% मात्रै बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा 3,64,58,94,00,00,000 अर्थात वार्षिक विनियोजनको 18.56% खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19,64,11,00,00,000 बजेट ल्याएको थियो। असोज मसान्तसम्म चालू शीर्षकमा वार्षिक विनियोजनको 21.75% अर्थात 2,56,80,60,00,000 खर्च भएको छ। पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको 4.7% अर्थात 19,18,34,00,000 र वित्तीय व्यवस्थापन शीर्षकमा 23.61% अर्थात 88,60,00,000,00 बराबर खर्च भएको छ। पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको 6 वर्षमा नेपालले पेट्रोलियम पदार्थको ढुवानीमा गर्ने खर्च 18 अर्ब बचत गरेको छ। नेपाल भारत बीच अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएपछि वार्षिक 3 अर्बका दरले ढुवानी रकम बचत हुने गरेको नेपाल आयल निगमले जनाएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइन सञ्चालन भए यता 6 वर्षमा 6,34,92,00,000 लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट नेपालमा आयात भएको नेपाल आयल निगम मध्य प्रदेश प्रादेशिक कार्यालय अमलेखगंजले जनाएको छ। पाइपलाइनबाट हालसम्म 6,14,35,00,000 लिटर डिजेल, 20,15,00,000 लिटर पेट्रोल र 41,00,000 लिटर मट्टी तेल आयात भएको प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो। हाल भारतको मोतिहारीबाट पाइपलाइन मार्फत अमलेखगंजसम्म पेट्रोल, डिजेल र मट्टी तेल आयात भइरहेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालन राख्न आग्रह गरेको हो। त्यसै गरी राष्ट्र बैंकले शनिबारका लागि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म सञ्चालन गरेको पनि जनाएको छ। वाणिज्य बैंकहरूले कार्तिक महिनाका लागि पनि ब्याज दर घटाएका छन्। ब्याज दर निरन्तर घट्ने क्रममा वाणिज्य बैंकहरूको ब्याज दर एकल अंकमा झरेको छ। कार्तिकका लागि अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगत तर्फ 0.26% घटाएर औसत 5.20% झारेका छन्। असोजमा यस्तो औसत ब्याज दर व्यक्तिगत तर्फ 5.46% रहेको थियो। कार्तिकमा मुद्दती निक्षेपमा संस्थागत तर्फ औसत 0.19% घटेर 3.68% झरेको छ। कार्तिकका लागि 14 बैंकले ब्याज दर घटाएका छन् भने बाँकी 6 बैंकको ब्याज दर स्थिर रहेको छ।
अब खेल समाचार रमेश टमटाबाट।
नेपालले कार्तिक 7 गते इरान र 10 गते भारतसँग सिलोङमा खेल्ने मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले अन्डर 20 राष्ट्रिय टोलीका पूर्णिमा राई र मीना देउबालाई समेट्दै सावित्रा भण्डारी साम्बाको कप्तानीमा 23 सदस्यीय टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन नेउपानेले प्रशिक्षणमा रहेका खेलाड़ीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो। नेपालको महिला टोलीमा सावित्रा भण्डारी कप्तान, अनिता बस्नेत, अञ्जना राणा मगर, एन्जिला तुम्बा पोसुब्बा, विमला विक, दीपा शाही, हीरा कुमारी भुजेल, मनमाया दमाई, मीना देउबा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राणा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राणा मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बु र उषानाथ छन्। सरकारले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरु योजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बिहिबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो। गुरु योजना बमोजिम क्रिकेट मैदानका लागि करिब 10 अर्ब लाग्ने अनुमान गरिएको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमा समेत यसको योगदान हुने बताउनुभयो। प्रसाद तेक्वान्दो एकाडेमीको आयोजनामा राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ दुई दिने अन्तर जिल्ला तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ। वीरगंजमा आयोजित प्रतियोगितामा 7 जिल्लाबाट 120 जना खेलाड़ीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा 7 वर्षमाथिका उमेर समूहका खेलाड़ीहरूले उत्साहजनक रूपमा आफ्नो कौशल प्रदर्शन गरेका हाम्रा संवाददाता ध्रुव अधिकारीले जानकारी दिनुभयो। प्रतियोगितामा रौतहट जिल्लाले प्रथम स्थान हासिल गरेको छ भने आयोजक जिल्ला पर्साले दोस्रो र चितवनले तेस्रो स्थान प्राप्त गरेको तेक्वान्दो संघ मध्य प्रदेशका उपाध्यक्ष शेख मुन्नाले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। गुल्मीको चन्द्रकोट र गुल्मी दरबार गाउँपालिकामा 15 शैयाका 2 आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको प्रथम 3 महिनामा सरकारको बजेट खर्च 18% र अफगानिस्तानको पाक्तिका प्रान्तमा पाकिस्तानी हवाई आक्रमणमा 17 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।